नमस्कार, कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा। जेठ 13 गतेदेखि निरन्तर अवरूद्ध हुँदै आएको प्रतिनिधि सभाको बैठक अझै सहज सुचारू हुन सकेको छैन। विपक्षी दलहरूले जेठ 15 गते संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न दिए पनि त्यस यता प्रतिनिधि सभाको बैठक बस्न सकेको छैन। भिजिट भिसा प्रकरणमा विपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी सहितका दलले छानबिनका लागि संसदीय समिति वा अध्ययन समिति गठन गर्नुपर्ने माग राख्दै बैठक अवरोध जारी राखेपछि प्रतिनिधि सभाको बैठक बस्न नसकेको हो। प्रतिनिधि सभाको बैठक निरन्तर अवरूद्ध हुँदा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल समेत प्रभावित भइरहेको छ। यसपटक बजेट अधिवेशनमा समेत कानून निर्माणलाई तीव्रता दिइने भनिएको थियो। निजामती विधेयक, विद्यालय शिक्षा विधेयक सहितका केही विधेयकलाई चालू अधिवेशनबाट नै टुंगोमा पुर्याउने भनिए पनि निरन्तरको अवरोधका कारण कानून निर्माणले गति लिन सकिरहेको अवस्था छैन। विपक्षीले प्रश्न गर्ने र सत्तापक्ष जवाफदेह हुने परम्परालाई संसदीय अभ्यासको सुन्दर पक्षकै रूपमा लिइन्छ, तर लामो समयसम्म हुने संसद अवरोधले भने कानून निर्माणदेखि जनजीविकाका अन्य महत्वपूर्ण सवालहरू छायामा पर्दै आएका छन्। आजको अन्तर्संवादमा हामी संसदीय प्रभावकारिता, कानून निर्माण र दलीय भूमिका लगायतका विषयमा केन्द्रित भएर संघीय संसद सचिवालयका पूर्व सचिव सोमबहादुर थापासँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तर संवादमा।
धन्यवाद बाबुरामजी।
अहिले प्रतिनिधि सभामा अवरोध अथवा गतिरोध देखिरहेको छ। सत्तापक्ष र विपक्षी दुवै दलले मध्यमार्गी बाटो त खोजिरहेका छन्, तर पनि सहमति जुट्न सकिरहेको छैन। यसरी लामो समयदेखि भइरहेको प्रतिनिधि सभाको अवरोधलाई कसरी हेर्न सकिन्छ, के लाग्छ यहाँलाई? मैले हाम्रो कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
धन्यवाद बाबुरामजी। अब मुख्य कुरा के हो भने संसदीय लोकतन्त्रको मूल्य मान्यता र विधिमा नैतिकता, इमान्दारीता र चाहिने जवाफदेहीता ठुलो कुरा हो। अहिले तपाईँले पृष्ठभूमिमा भनिसक्नुभयो, अब जेठ 13 गतेदेखि हाम्रो संसद खासरी प्रतिनिधि सभा अवरुद्ध छ। अब यसमा म दुईटै पक्ष जिम्मेवार हुन सकेनन् भन्ने अभिव्यक्ति राख्छु। पहिलो दृष्टिकोण मेरो के हो भने सरकारको गठन गर्ने, सरकारलाई भनौँ प्रधानमन्त्रीको पदमुक्ति गर्ने, सरकारका काम कारवाहीहरूको अनुगमन र मूल्याङ्कन गर्ने, निगरानी गर्ने काम संसदको हो। अनि सरकारका बजेट कार्यक्रम नीति योजना र कार्यक्रम कार्यान्वयनको अनुगमन र मूल्याङ्कन गर्ने, खर्च गर्ने, सरकारलाई जवाफदेही बनाउने काम सरकार र संसदीय समितिहरूको। अहिले यी दुवै मामलामा संघीय संसद असफल रहेको देखिन्छ, संसद सदस्यहरूको ध्यान यता गएको देखिन्न, दलको अभिष्ट पूरा गर्ने बाहेक अरू काममा संसद सदस्यहरूको ध्यान गएको देखिन्न। त्यस कारणले के देखियो भने सत्तापक्ष कुनै पनि इस्यु आयो भने संसदमा छलफल हुन्छ, विवाद हुन्छ, प्रश्न हुन्छ। त्यो संसदको प्रकृति स्वाभाविक प्रकृति हो, त्यसलाई चित्तबद्ध र कानुनी रूपले समाधान गर्नुपर्छ, सम्बोधन गर्नुपर्छ। त्यो सत्तापक्षको धर्म हो, कर्तव्य हो। धर्म भनेको यहाँ कर्तव्य हो। योतिर भिसा प्रकरणको जुन कुरा ल्याउनु भयो, मानव तस्करीसँग जोडिएको कुरा, यो कुरा उठिसकेपछि यो उठ्नु हुँदैन थियो। अन्तर्राष्ट्रिय विमानस्थल अथवा भिसा प्रकरण, मानव तस्करीको कुरा नेपालको गौरवलाई चाहिँ नै सिद्ध्याउने कुरा हो। यो अध्यागमन विभागको कर्मचारीको कुरा मात्रै होइन, हाम्रो देशकै गौरव गाथा समाप्त गर्ने काम हो। यसमा सरकारका संयन्त्रहरू कहाँ गए, पार्लियामेन्टका संयन्त्रहरूले के काम गरे, पार्लियामेन्टकी कमिटीहरूले के काम गरे, जस्तो सार्वजनिक लेखा समितिले गर्न सक्थ्यो, अर्थ समितिले गर्न सक्थ्यो, विशेष छानबिन समिति भनेर संसदीय समिति नबनाइकन सार्वजनिक लेखा समितिले नै यस विषयमा के हो छानबिन गर्न सक्थ्यो र अर्थ समितिले छानबिन गर्न सक्थ्यो, राज्य व्यवस्था तथा सुशासन समितिले छानबिन गर्न सक्थ्यो र यसमा किन मार्ग राखिएको छ, विकासगत समितिले नि यी काम गर्न सक्छन्, काम गरेर देखाउनु पर्यो, उनीहरूको नियमित काम हो। यो समितिहरूले पनि ध्यान दिन सकेनन्, सभामुखीको यसमा ध्यान जान सक्दैन, अनि विपक्षी दलहरूले आवाज उठाउनु स्वाभाविक हो, तर तथ्य परेको आवाज उहाँहरूले पनि अध्ययन समिति बनाउन सक्नुहुन्छ, यदि सरकारले मानेन भने ल हामी विपक्षीको तर्फबाट नि गर्छौँ, तपाईँहरू कारवाही गर्न तयार हुनुपर्छ भनेर प्रमाण ल्याउन सक्नु पर्यो। राज्यका संयन्त्रहरूले निकायहरूले विपक्षीहरूलाई पनि सहयोग गर्छन्, त्यो पनि छैन, उहाँहरूले चाहिँ पार्लियामेन्टलाई बन्धक बनाउने काम गर्नुभयो, यो राम्रो काम होइन। र पहिलो काम त सरकार जवाफदेही हुनुपर्छ, सरकार जवाफदेही हुन सकेन, यसले गर्दा जनतामा निराशा छ, असन्तुष्टि चाहेको छ, जनताले अहिले मल पाएको छैन, किसानले मल पाएनन् भनेर काभ्रेदेखि धनगढीसम्मका र जनकपुरका किसानहरू चिन्तित भनेर अखबारमा समाचार आइरहेको छ, बर्खाको बेला भयो, त्यतातिर सरकारको ध्यान छैन, सरकारले त सामान आपूर्ति गर्नु पर्यो नि, सरकारलाई मल दिने हो नि, सरकार किन बस्नु पर्यो, जनतालाई सेवा सभा सुविधा प्रवाह गर्न पर्यो, अब मुखले भाषण गर्ने सरकार छ भन्ने मात्रै हुन्छ, काम गरेर देखाउनु पर्यो नि, 761 सरकार छन्, केन्द्र सरकारले त हेर्न पर्यो नि यो कुरा, त्यस कारणले यसलाई पार्लियामेन्टले इस्युको रूपमा अगाडि बढाउनुपर्छ र तथ्यगत ढङ्गले प्रमाणगत ढङ्गले गर्नुपर्छ, हाउस अवरुद्ध गरेर होइन, हाउस जनताका काम देशका कामलाई ठप्प पारेर आफ्नो दलीय स्वार्थ पुरा गर्ने काम राष्ट्रवादी सोच होइन, संसदको मूल्य मान्यताको कुरा होइन, हेर्नुहोस् त्यस कारणले जनता यो दलका नेताहरूको यो प्रवृत्ति संसद सदस्यहरूको यो प्रवृत्तिबाट असन्तुष्ट छन् है, जनताले सार्वजनिक जवाबदेहीका कुरा पनि पुरा भएन, त्यसले गर्दाखेरि सरकार गम्भीर हुनुपर्छ, सत्तापक्ष विपक्ष पनि गम्भीर हुनुपर्छ, यो राजनीतिक इस्युको विषय मात्रै होइन, यसलाई सुशासन र असल शासनको मार्गचित्र पनि हो, त्यो अनुसार हामीले रोड म्याप बनाएर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ मलाई, कुनै दलहरूले पनि यसतिर सोचेन।
अहिले अब बजेटमाथि पनि छलफल गर्नुपर्ने हुन्छ, बजेट प्रस्तुत मात्र भएको छ, त्यसै गरी यसपटकको अथवा यही चालू अधिवेशनमा निजामती विधेयक, विद्यालय शिक्षा विधेयक लगायतलाई पनि टुङ्गोमा पुर्याउने भनिएको थियो, अझ भनौ निजामती विधेयक त यसअघिकै प्रतिनिधि सभाको कार्यकालबाट समेत अन्तिम टुङ्गोमा पुगेको थियो, तर फेरि त्यति बेलाको संसदको प्रतिनिधि सभाको कार्यकाल सकिएपछि फेरि शून्यतामा पुग्यो र अहिले पनि लगभग यो अन्तिम चरणमा छ, तर लामो समयदेखि अब यसरी कानून निर्माणले गति लिन नसक्ने हो भने त समग्र स्थायी सरकारी संयन्त्र जसलाई हामी स्थायी संयन्त्रका स्थायी सरकारका रूपले पनि बुझ्छौं, यति मात्र नभई विद्यालय शिक्षक लगायत अन्य महत्वपूर्ण कानून पनि अहिले विचाराधीन अवस्थामा नै रहेका छन्, यसरी संसदमा अवरोध भइरहने र मध्यमार्गी बाटो अथवा सहमतिको प्रयास तर्फ दलहरू अगाडि नबढ्ने हो भने त समग्रमा के कस्तो असर पर्न सक्छ?
होइन, यो तपाईँले भनेको कुरा अरू देशको पार्लियामेन्टमा पनि मत मतान्तर हुन्छ, संसद भनेको बुद्धिजीवीहरूको सभा हो, पूर्वीय दर्शनमा संसदलाई देव सभा, ऋषि सभा, मुनि सभा र र भारदारहरूको सभा, बुद्धिमानहरूको सभा भनिन्थ्यो, र संसदको अर्थ नै पार्लरबाट आएको हो र यसले बुद्धिजीवीको सभा भन्ने जनाउँछ। संसदलाई बुद्धिजीवीको सभा भनेपछि, बौद्धिक मानिसहरूको सभा भनेपछि संसदले बौद्धिक रूपले काम गर्न पर्यो, प्रमाणगत रूपले पुष्टि हुने किसिमले काम गर्न पर्यो। नीति निर्माण, विधि निर्माण र बजेट निर्माणको कुरामा सरकारलाई विपक्षी दलहरूले पनि बाधा अप्ठ्यारो पार्न भएन, सरकारले पनि उनीहरूको कुरा नसुनिकन म अगाडि बढ्छु भन्न भएन। अरू देशमा पनि यस्तो मतान्तर आयो भने अरू दुवै पार्टीका शीर्ष दलहरूको नेताहरूको बैठक बसेर समाधान गर्ने प्रक्रिया छ, हामी कहाँ पनि यो छ। तर कुरा के छ भने हामी कहाँ तथ्यमा आधारित भएर हामी छलफल गर्दैनौँ, त्यसले गर्दा हामी निष्कर्षमा पुग्न गाह्रो भएको। एउटै विषयमा अब 15-16 दिनसम्म निष्कर्षमा नपुग्ने भनेको यो निर्णय भित्री काम हो, आफ्नो स्वार्थ अनुकूलको हित हो हेरेर गर्ने काम हो। राष्ट्रिय हित र जनताको हितलाई नहेर्दा संसदको औचित्यतामाथि प्रश्न आए। तपाईँले राष्ट्रिय संयन्त्रहरू सबल हुनुपर्नेमा यिनीहरूको औचित्यतामाथि प्रश्न उठ्यो, गम्भीरतामाथि प्रश्न उठ्यो, विगतमा पनि यस्ता घटना घटे। यी नेताहरू, यिनै नेताहरू नि किन यो चेत आउँदैन नेताहरूलाई भन्ने कुरा चाहिँ नि जनताले सोधिरहेको छन्। हामीले बार बार टिप्पणी गर्दा पनि, हामीले बार बार यो प्रश्न गर्दा पनि नेताहरू त्यही कुरामा अल्मलिएका छन्। आफूलाई अग्रगमनकारी, परिवर्तनकारी भन्ने, तर आफ्ना ढिकी निर्णय झिकेका कामहरू गर्यो भने देशमा कसरी विकास हुन्छ? आज सत्ता पक्ष र विपक्ष बिच मतान्तर हुँदा, मेल नहुँदा दक्षिण कोरियामा राजनीतिक सङ्कट चर्किएर गएको छ। राष्ट्रपतिमाथि महाभियोग प्रस्ताव लागियो, संवैधानिक अदालतले त्यसलाई सदर गर्यो। अब अहिले दक्षिण कोरियाको हालत बिग्रिएर गएको छ। यतातिर दक्षिण कोरिया र उत्तर कोरियाको राजनीतिक सम्बन्ध राम्रो छैन, त्यति हुँदा हुँदै पनि त्यहाँ राजनीति अगाडि बढिरहेको छ। हाम्रो देशमा राजनीतिक स्थिरता भएन, किन भएन भन्दा नेताहरू देशको विकास, समृद्धि र असल शासनकातिर लाग्नु भएन, खालि पार्टीको स्वार्थ। अब अहिले नेताहरूको ध्यान चाहिँ राष्ट्रलाई कसरी समृद्ध गर्ने, राष्ट्रको यो आर्थिक सङ्कटलाई कसरी चाहिँ हामीले पार लगाउने भन्ने कुरातिर भन्दा, जनताका समस्या कसरी पार गर्ने भन्ने समस्या भन्दा, अहिले 1984 चुनावमा मेरो पार्टी कसरी अगाडि आउने त्यो कुरा गर्दै यो पार्टी अगाडि आउँछ? नेताहरूको ध्यानै यता भएन। संसदलाई त संसद बसेको बेला प्रायोरिटी दिनु पर्यो नि। नेताहरू जिल्ला जिल्लामा भाषण गर्न जाने, उद्घाटन गर्न गएर संसदको गरिमा त बढ्दैन। अब ठुला नेता नै संसदमा नबसेपछि साना नेता बस्दैनन्। अनि विधेयक कहाँ पास हुन्छ, विधि निर्माण कहाँ हुन्छ, संसदका समितिहरूको बैठक प्रभावकारी हुन सक्दैन, त्यहीँ बेमेल छ। अर्को कुरा हेर्नुहोस्, राष्ट्र सरकारका मुख्य सचिव र सचिवहरू कुलिङ व्यवस्था राख्न हुन्न भनेर हाम्रो चाहिने देशमा लबिङ सिस्टमलाई कानुनले वैधानिकता दिएको छैन, लबिङ भन्ने कानुन छैन। स्वयं मुख्य सचिव र सचिवहरू अब यो कुलिङ व्यवस्था राख्नुहुन्न, हामीलाई दाइ त भयो भनेर हिँड्छन् भने यो देशमा गैर कानुनले हामी संयन्त्र खडा गरेर रहेछौँ भन्ने देखियो नि त। यो कसको उत्साहमा भएको छ भन्दा राजनीतिक नेतृत्वको उत्साहमा भएको छ। राजनीतिले कुन कुरालाई प्राथमिकता दिने, कुन कुरा हाम्रो जिम्मेवारीको कुरा हो, कुन कुरा हामीले जिम्मेवारीको कुरा होइन भन्ने कुरा चाहिँ बुझेर काम गर्यो भने र संसद यसमा अझ बढी राजनीतिक रूपमा संसदले सक्रियता देखायो, निष्पक्षता देखायो, स्वतन्त्रता देखायो, इमान्दारीता देखायो र नैतिकता देखायो भने विधि निर्माणमा समस्या आउँदैन र बजेट निर्माणमा समस्या आउँदैन, अनुगमन र मूल्याङ्कन प्रणालीमा समस्या आउँदैन, अरू संवैधानिक अङ्गहरूको काम कारवाहीमा पनि समस्या आउँदैन। मूल जड अहिले कहाँनिर छ भने सरकारभन्दा पनि संसदको नेतृत्वमा छ, संसदका सदस्यहरूकोमा छ, दलका तपाईँले अहिले दलको कुनै कुरा गर्नुभयो, त्यहाँ संसदीय दल छ, उनीहरूले सुविधा लिएका छन्, राज्यको जनताको तिरेको करबाट सुविधा लिएका छन्, त्यो भूमिका निर्वाह गर्नु पर्यो नि। संसदका प्रमुख सचेतक सचेतक नेता उपनेताहरूको दायित्व के हो? संसदका गतिरोधलाई अन्त्य गर्नु। सभामुख र अध्यक्ष राष्ट्रिय सभा अध्यक्षजीको दायित्व के हो? संसद र संसदका गतिविधिहरूलाई चाहिँ कहिले पनि तुरुन्तै सम्बोधन गर्नु। कुनै पनि संसारमा यस्तो समस्या छैन जुन समस्या सम्बोधन गर्न नसकियोस्, चाहना हुनु पर्यो, खुला दिलले म समाधान गर्छु भनेर लाग्न पर्यो, एकरोपन लागेर अगाडि बढ्यो भने संसदको गतिरोध अन्त्य हुँदैन र जनतालाई यो भ्रममा राख्ने राजनीतिक चाहिने चरित्र हो, नेताहरूको राजनीतिक चरित्र हो। यसमा राजनीतिक नेताहरूले इमान्दारीता नैतिकता देखाउन सक्नु भएन, यो त्यस कारणले उहाँहरूको प्रभावकारिता घटेर गयो। सार्वजनिक संरचनाहरू हामीले जो निर्माण गरेका छौँ तिनीहरूको पनि के औचित्यतामाथि प्रश्न उठो। अहिले 10 वर्षको अवधिमा यो संविधान लागू भएको 10 वर्षको अवधिमा हामी धेरै प्रश्नहरूबाट झेलिएका छौँ।
हामी कुराकानीकै क्रममा छौं, यो विषयलाई म पुनः जोड्नेछु। आजको अन्तर संवादमा हामीले संसदीय प्रभावकारिता, कानून निर्माण र दलीय भूमिकाका विषयमा केन्द्रित भएर संघीय संसद सचिवालयका पूर्व सचिव सोमबहादुर थापासँग कुराकानी गरिरहेका छौं। हुन्छ, कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउँ। यहाँले सार्वजनिक संरचना लगायत विविध विषयमा कुराकानीलाई जोड्दै हुनुहुन्थ्यो। यो सँगै मैले यहाँलाई के पनि सोध्न चाहे भने, जस्तो संसदको प्रतिनिधि सभाको भूमिका भनेको संघीय संसदको भूमिका भनेको, विधायिकाको भूमिका भनेको कानून निर्माण नै मुख्यत हो। कानून निर्माणमा अहिले के कस्तो गति यहाँले पाउनु भएको छ? अब कतिपय कानून निर्माणमा ढिलाइ भएको भनेर पनि जनगुनासो आउने गरेको छ। हुन त कतिपय कानून निर्माण भइकन पनि लागू भइसकेका छन्, तथापि केही आवश्यक कानून र महत्वपूर्ण मानिएका कानूनहरू निर्माण हुन सकेनन्, जसले गर्दा विविध समस्याहरू देखा परे भनेर पनि अहिले अब आलोचनाहरू सुनिने गरेको छ। संसदको कानून निर्माणमा देखिएको भूमिका अथवा अहिलेको गतिलाई यहाँले कसरी विश्लेषण गर्नुहुन्छ, छोटकरीमा बताइदिनुहोस् न।
बाबुरामजी, कानून निर्माणमा ढिलाइ हाम्रो देशमा मात्रै हुँदैन, अरू देशमा पनि हुन्छ। ढिलाइ र छिटो भन्ने सवाल चाहिँ त्यो हुँदैन। मुख्य कुरा के हो भने कानून निर्माणको गतिलाई कसरी अगाडि बढाइएको छ र संसदले र संसदीय समितिहरूले कानून निर्माणको गतिलाई अगाडि बढाउन के काम गरिरहेछन् भन्ने कुरा हेर्नुपर्ने हुन्छ। र हाम्रो देशमा के अभ्यास छ भने समितिहरूमा 5 वर्षसम्म विधेयक रहेको देखियो, यो भनेको एक किसिमको लापरवाही नै हो। त्यो विधेयकलाई उपसमितिहरू गठन गरेर टुङ्गो लगाउन सकिन्छ, विभिन्न विधिहरू छन् गर्न, त ती विधिहरू पनि अप्नाइएका छन्। यहाँ कहाँनिर बाधा अप्ठ्यारो छ भने एउटा समिति पनि स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्न सकिरहेको देखिँदैन विधि निर्माणमा। अर्को, सरकार र विपक्षीहरू पनि आफ्नो हिसाबले आफ्नो अडानमा अधिक रहेको देखिन्छ। जस्तो अस्ति शिक्षा महासँग सरकारको वार्ता भयो, त्यही विधेयक ल्याउने कुरा चाहिँ मा सहमति भयो, तर अहिले त्यो सम्बन्धी विधेयक आउन सकेन भनिएको छ। निजामती विधेयक, संघीय निजामती विधेयक अहिले पनि विभिन्न स्वार्थले गर्दा आउन सकिएको छैन। तर अरू कन्ट्रीमा के छ भने स्वार्थगत समूहले लबिङ गरे पनि समयमै कानुन निर्माण हुन्छ। त्यसमा चाँडै भनेर एकै वर्षमा हुन्छ भन्ने पनि हुँदैन, तिनै महिनामा हुन्छ भन्ने पनि हुँदैन, किनभने तिन महिनामा कानुन निर्माण गर्दा अध्ययन र छलफलले पूर्णता पाएको हुँदैन, धेरै कुराको जानकारी नआएको हुनसक्छ। अब पाँच वर्ष लगाउँदाखेरि त्यो अध्ययन चाहिँ के हुन्छ भने देखावटी मात्रै हुन्छ। अध्ययनको सिलसिला पाँच वर्ष जारी गर्नु भनेको त्यो राम्रो कुरा होइन। अब त्यस कारणले यसलाई कसैले आजै मलाई यो कानुन चाहियो भनेर माग्दैन, त्यो विधायिकाले तुरुन्तै कानुन बनाउन सक्छ भन्ने पनि होइन। विधायिकाले पनि छलफल गर्नु पऱ्यो नि, उनले चाहिँ के हुन्छ भने असल विधान बनायो भने, कानुन निर्माण असल भयो भने त्यसको कार्यान्वयन पनि असल हुन्छ भन्ने सोच गरिन्छ। हामी कहाँ चाहिँ यही दुविधाले गर्दा कानुन निर्माण गर्यो, त्यो कानुन चाहिँ अर्को वर्ष काम नलाग्ने हुन्छ। अब यो यसलाई के भन्छ भने कानुन चाहिँ एउटा एक किसिमको दलीय अडान भयो, स्वार्थको कारणले गर्दा कानुनले चाहिँ असल शासनको रूप लिन सक्दैन, कानुन कार्यान्वयनमा गाह्रो हुन्छ। कहिले विपक्षीको प्रभाव बढी हुन्छ, कहिले सत्तापक्षको प्रभाव बढी हुन्छ, कहिले समितिको प्रभाव बढी हुन्छ। यसो गरेर व्यक्तिगत आधार र दलीय आधार राख्यो भने हाम्रो कानुनहरू चाहिँ असल कानुन बन्न नसकेका हुन्। मेरो टिप्पणी के छ भने हाम्रो संसद र संसदीय समितिहरू निष्पक्ष र सरल हुन सकेनन् कानुन निर्माणमा, आफ्नो भूमिका के हो भन्ने कुरा जानेनन्। उनीहरू बजेट हाम्रो क्षेत्रमा कसरी लानुपर्छ भन्ने बाहेक अरू कुरामा छैनन्। सरकारलाई समर्थन गर्ने र सरकारलाई विरोध गर्ने बाहेक अरू कुरामा ध्यान गएन। कानुन निर्माणमा पनि तथ्यगत आधारमा अध्ययन छलफल गर्नु पर्यो, विज्ञ विशेषज्ञहरूसँग छलफल गर्नु पर्यो, राजनीतिक अब निष्पक्ष मान्छेहरूसँग छलफल गर्नु पर्यो, अरू सङ्घ संस्थाका मानिसहरूसँग छलफल गर्नु, जनतासँग हाम्रो त जनता कानुन निर्माण गर्दा जनताको राय अभिमत लिने भनेको छ। अब यहाँ तिन चार नेताले जे भन्यो त्यही जनताको राय हुन्छ, त्यसलाई जनमत भनिन्छ, जनताको राय भनिन्छ। अनि यो कानुन कसरी लागू हुन्छ? हामीले बेलायतमा हेर्नुहोस्, अब युमा बस्ने कि जाने भन्दा जनमत गर्नु पर्छ। हाम्रो नेताले ए यो हुँदैन फलाने यो हुँदैन भने भन आउँछ, जनताको सार्वभौम चाहिँ कहाँ गयो? कानुन निर्माण भन्ने विशेष कानुन सबै कानुनलाई चाहिए, तर कानुन निर्माण जनताको सहभागिता देखाउने भनेको छ, त्यो कुरा पनि हामीले ध्यान दिएनौँ। यो दस वर्षमा हामीले प्र्याक्टिस गरेनौँ, त्यस कारणले हामी कानुन निर्माणमा छुट्या छौँ। हाम्रा कानुनहरू निर्माण हुनलाई यो संसदीय समितिहरू र संसद चाहिँ विधिसम्मत तरिकाले अगाडि गए, जिम्मेवार तरिकाले अगाडि भएन, नागरिक समाज पनि त्यसरी अगाडि आउन सकेन। हामीले त यो कानुन चाहियो, यो पास गर भन्नु पर्यो नि त, सरकारले ल्याएको अहिले नै बजेट ल यो बजेटका कार्यक्रमहरू पास हुनु पास गर्नु पर्यो भन्नु पर्यो नि त। खै नागरिक समाज यो कानुन राम्रो छ र नराम्रो छ मात्रै भनेर भएन, राम्रो छ भन्दैमा सरकार मख पर्ने, नराम्रो छ भन्दैमा विपक्षी मख पर्ने भनेर यो देशको शासन प्रशासन राम्रो हुँदैन, देशको आर्थिक समृद्धि हुँदैन, देशको विकास हुँदैन। त्यस कारणले अहिले हेर्नुहोस् मान्छे अन्तरिक्षमा निजी क्षेत्रलाई साथ लिएर अगाडि बढेको छ, पहिला रसिया र अमेरिकाको चाहिने यसमा दबदबा थियो, अहिले चाइना र चाहिने अमेरिकाको दबदबा छ। निजी क्षेत्रलाई अगाडि लिएर गएर भने कानुन विकास र समृद्धि गर्न सकिन्न, यो कुरा हाम्रो देशमा विवादको विषय बनाइराखिएको छ। अलिकति अगाडि बढ्न सकिन्छ, अलिकति लगाम लगाएर कन्ट्रोल नै गर्न सकिन्छ। हामीले निजीकरण ऐन लिएर आयौँ, पुरा छलफल नगरी लिएर आयौँ, राष्ट्रिय सहमति नगरी बनायौँ। त्यसले गर्दा हामीभन्दा पछाडि सुरु गरेको इन्डियाले निजी क्षेत्र निजीकरणबाट कति ठुलो लाभ कमाए, अहिले आफूलाई आर्थिक विकासको केन्द्र बनाएको छ, चाइनाले बनाएको छ। तर हामी सब यीभन्दा अगाडि सुरु गरेकाले हामी दोहारे नीति बनाइरहेछौँ। कुन नीति अगाडि बढाउने, कुन नीति नबढाउने भन्ने कुरामा चाहिँ हामीले विचार गर्न सकेनौँ। यो संसदको जिम्मेवारी कुरा हो, हामीले पुरा गर्न सकेनौँ। होल डिबेट हुनुपर्छ त्यसमा।
यहाँले मिनी संसदको कुरा पनि अघि कुराकानीका क्रममा उठान गर्नु भएको थियो संसदीय समितिको बारेमा। अहिले अब संसदीय समितिहरूको भूमिकालाई कसरी हेर्न सकिन्छ? विगतमा संसदीय समितिहरू पनि सक्रिय भएको देखिन्थ्यो, तथापि संसदीय समितिका भूमिकाहरू पनि एक आपसमा बाजिएका, दोहोरोपन पर्ने, कसको भूमिका के भन्ने कुराहरूको प्रष्टता त थिएन। तर पछिल्लो समय संसदीय समितिको भूमिका र प्रभावकारितामाथि पनि केही प्रश्नहरू उठिरहेको छन्। अब विकास पूर्वाधार त्यसै गरी सामाजिक पूर्वाधारका कामहरू पनि अगाडि बढ़न नसकेका कुराहरू पनि आइरहेको सन्दर्भमा सरकारका काम कारवाहीलाई निगरानी गरी आवश्यक निर्देशन दिन सक्ने संवैधानिक जिम्मेवारी र हैसियत पनि संसदीय समितिले प्राप्त गरेका छन्। तदनुरूप कार्य भएको यहाँले पाउनु भएको छ कि छैन? भूमिकालाई कसरी विश्लेषण गर्नुहुन्छ? यहाँले हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौं, छोटकरीमा यो विषयलाई सम्बोधन गरिदिनुहोस् न।
अब संसदका काम हेर्ने हो भने अमेरिकाको पूर्व राष्ट्रपति वुड्रो विल्सनले संसद, अमेरिकी कङ्ग्रेसको काम हेर्ने हो भने संसदीय समितिहरू काम हेर्नुहोस्, कङ्ग्रेस त हेर्नु पर्दैन भनेर उनले आफ्नो टिप्पणी गरेका थिए। क्या संसद भनेको मिनी संसदै हो, संसदीय समितिहरू सरकारका, के अरे संसदका 80% भन्दा बढी काम मा सहयोग गर्ने संस्था हुन्। अब संसदीय समितिहरूको प्रभावकारिता अहिले निरन्तर खस्कँदै गएको छ। संक्षेपमा भन्ने हो भने अब यसको मूल नेतृत्व सभापति हो, सभापति नैतिक, इमान्दार र स्वच्छ चरित्रको नहुँदा समिति स्वच्छ र नैतिक इमान्दार हुन सकेन, प्रभावकारी हुन सकेन भन्ने प्रश्नहरू आइरहेका छन्। त्यो स्वयं माननीयहरूले नै त्यो कुरा गरिरहनु भएको छ। अब संसदीय समितिहरूको काम कारवाहीमा दोहोरोपन देखियो भन्ने कुरा छ। संसदीय समितिहरूले कुनै पनि इस्युका बारेमा छलफल गर्न सक्छन्, आफ्नो क्षेत्रकै क्षेत्रका क्षेत्राधिकारभित्रको विषयमा छलफल गर्नु संसदीय समितिहरूको धर्म र कर्तव्य कुरा पनि हो। र अरू देशमा पनि यस्तो आउँछ। हाम्रो देशमा के छ भने संसदीय समितिहरूको अधिकार क्षेत्रका बारेमा स्पष्टता पनि अलि छैन, त्यसले गर्दा दोहोरोपन देखिएको। अर्को कुरा चाहिँ संसदीय समितिहरूले, धेरै संसदीय समितिहरूले एउटै विषयलाई उजागर गरे, समस्या चाहिँ उठाए तर निर्णय फरक फरक ढङ्गले दिए भन्ने सवालमा एकरूपता ल्याउन सभाजीको अध्यक्षतामा, प्रतिनिधि सभामा र राष्ट्रिय सभामा अध्यक्षजीको अध्यक्षतामा संसदीय समितिहरूको सभापतिहरूको
हुन्छ। हुन्छ, हाम्रो कार्यक्रमको निर्धारित समय सकिएको छ। यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद। आजको अन्तर संवादमा हामीले संसदीय प्रभावकारिता, कानून निर्माण र दलीय भूमिकाका विषयमा केन्द्रित भएर संघीय संसद सचिवालयका पूर्व सचिव सोमबहादुर थापासँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस् त, नमस्कार।